السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے بیرونی دباؤ پاکستان کے اوپر اور امریکہ کی جانب سے ایک بار پھر یہ کہا جانا کہ پاکستان اپنی رائے، اپنی سوچ دہشت گردی سے متعلق وہ تبدیل کرے۔ کیا پاکستان بھی تبدیل ہوتے ہوئے بیانیے کا عندیہ دے رہا ہے؟ پروگرام کا ہمارا دوسرا حصہ، اس میں ہم بات کریں گے روس اور چین دونوں کا کیا کردار ہو سکتا ہے شمالی کوریا کے خاص طور پہ جوہری عزائم والے پروگرام سے متعلق، اور چائنا نے خاص طور پہ یہ اعادہ کیا ہے کہ وہ اقوام متحدہ کے اندر شمالی کوریا کے جوہری معاملے کے اوپر اقوام متحدہ کی کوششوں کی مدد کرے گا۔ اسی طرح روس بھی مصالحانہ کوششوں کے اوپر زور دے رہا ہے۔ پروگرام کا ہمارا اگلا حصہ ہوگا پاکستان کی سیاست، دو بڑی جماعتیں، دونوں بڑی جماعتوں کو مختلف والوں سے چیلنجز کا سامنا ہے۔ مسلم لیگ نواز، اس کی قیادت کو نئے نیب ریفرنسز کا سامنا کرنا پڑ رہا ہے، جبکہ پاکستان تحریک انصاف کو آخری بار مہلت دی گئی ہے کہ وہ جو غیر ملکی فنڈنگ ہے اس سے متعلق اپنے حساب کتاب واضح کرے۔ پروگرام کا ہمارا آخری حصہ ممبئی سلسلہ وار دھماکے، اس کا حتمی فیصلہ ہو گیا ہے۔ اتنی طویل عرصے کے بعد یہ فیصلہ ہوا، کیا اس کیس میں پچھلے 20 برسوں میں ہوا، اس پہ ہم بات کریں گے۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ پاکستان کے اوپر بظاہر اس وقت دباؤ بڑھتا ہوا محسوس ہوتا ہے، واشنگٹن کا ہو یا وہ بیجنگ سے برکس ممالک کے اجلاس سے آنے والا اعلامیہ ہو، پاکستان سے یہ مطالبہ کیا جا رہا ہے کہ وہ دہشت گردی سے متعلق اپنی سوچ تبدیل کرے۔ یہاں گزشتہ روز محکمہ خارجہ کے اندر بھی ایک بریفنگ تھی، اور اسی برکس اعلامیہ کے بعد خاص طور پہ واشنگٹن نے، صدر ڈونلڈ ٹرمپ نے جو اعادہ کیا تھا اپنی تقریر کے اندر، اس کو ایک بار پھر دہرایا ہے اور ان الفاظ میں دہرایا ہے کہ پاکستان کو اپنی سوچ جو ہے وہ تبدیل کرنی چاہیے ہے اور دہشت گردی سے متعلق۔ اس سے پہلے آپ کو معلوم ہے پاکستان میں خاص طور پہ میڈیا چینلز کے اوپر اسی بارے میں بحث ہو رہی ہے کہ چین جو پاکستان کا سب سے بڑا اتحادی ہے، آخرن اسے بھی مشترکہ اعلامیہ کے ان الفاظ پہ بھی اتفاق کرنا پڑا ہے کہ پاکستان کے اندر جو دہشت گرد یا ٹیررسٹ نیٹ ورکس ہیں ان کے خاتمے کے لیے پاکستان کو ایک جامع حکمت عملی کے ساتھ سامنے آنا ہوگا۔ اب اس میں پیش رفت یہ ہے کہ جمعے کے روز پاکستان کے وزیر خارجہ خواجہ آصف وہ چین کا ایک روزہ دورہ کر رہے ہیں۔ بعض لوگوں نے اس ریفرنس میں بھی سوال اٹھائے ہیں کہ چین کا دورہ اور وہ بھی ایک دن کا، ایسا کیوں ہے؟ لیکن لگتا یہ ہے کہ چونکہ پاکستان نے یہ حکمت عملی ترتیب دی ہے کہ پاکستان اپنے دوست ممالک کو اپنی خارجہ پالیسی اور خاص طور پہ دہشت گردی سے نمٹنے سے متعلق پاکستان کی جو حکمت عملی اور سوچ ہے اس پہ کس طرح سے عمل درآمد کر رہا ہے، اس بارے میں اپنے دوست ممالک کو تفاصیل سے آگاہ کیا جائے گا۔ تو اس حوالے سے دورے جو ہیں وہ طے کیے گئے ہیں خواجہ آصف کے، وہ روس جائیں گے، وہ بیانات کے مطابق وہ ترکی اور چین کا دورہ کریں گے، اور اس کے بعد نیچرلی انہیں امریکہ بھی پہنچنا ہے۔ خواجہ آصف نے ایک اور بات بھی یہ کی ہے کہ وہ امریکہ کے ساتھ تعلقات اچھے چاہتے ہیں، لیکن باہمی احترام کا رشتہ جو ہے وہ قائم رہنا چاہیے، اور پاکستان کی قربانیاں جو ہیں ان کے بقول اس کا بھی ادراک واشنگٹن کے اندر ہونا چاہیے ہے۔ اس صورتحال پہ ہم انالیسز لیتے ہیں، جائزہ لیتے ہیں۔ جناب اکرم زکی صاحب، سابق سیکرٹری جنرل فارن افیئرز، ایکسپرٹ ہیں انٹرنیشنل افیئرز کے، وہ ہمارے ساتھ موجود ہیں۔ ڈاکٹر زبیر اقبال صاحب، واشنگٹن بیس ایکسپرٹ ہیں مڈل ایسٹ ایشوز کے، اور مڈل ایسٹ انسٹیٹیوٹ کے ساتھ وابستہ ہیں، واشنگٹن بیس یہ تھنک ٹینک ہے۔ کچھ دیر بعد ایاز وزیر صاحب، پولیٹیکل انالسٹ اور سابق سفیر پاکستان کے افغانستان کے لیے، وہ بھی ہمارے ساتھ موجود ہوں گے۔ ڈاکٹر زبیر اقبال اور اکرم زکی صاحب اس وقت ہمارے ساتھ ہیں۔ اکرم زکی صاحب، آپ سے پوچھنا چاہوں گا، گزشتہ دو دنوں سے ہم پاکستان کے وزیر خارجہ کے بیانات بھی دیکھ رہے ہیں، اس پس منظر میں بتائیے گا کہ یہ جو بیرونی دباؤ ہیں، پہلے واشنگٹن سے آیا اور پھر بیجنگ میں برکس اعلامیہ کی صورت میں، کیا پاکستان سے یہ اندیا مل رہا ہے کہ کوئی ایک بڑی تبدیلی آ سکتی ہے پورے ڈسکورس کے اندر، یا اس لفظ نیریٹو استعمال کیا جا رہا ہے، بیانیہ استعمال کیا جا رہا ہے اس کے اندر؟
دیکھیں، یہ تبدیلی کے آثار تو بڑی مدت سے نظر آ رہے ہیں۔ امریکہ کے رویے میں پاکستان کے متعلق تبدیلی تو کافی عرصے سے آ رہی تھی،
صحیح،
بلکہ ٹرمپ صاحب نے تو کچھ الیکشن کے دوران میں جو باتیں کی تھیں وہ اس کے برعکس تھیں کہ وہ افغانستان سے بھی اپنی فوجیں ہٹا لیں گے اور روس کے ساتھ بھی اچھے تعلقات کر لیں گے اور مڈل ایسٹ کو بھی کچھ پرامن بنانے کی کوشش کریں گے، لیکن معلوم ہوتا ہے کہ امریکہ کی جو اسٹیبلشمنٹ ہے اس نے کچھ کافی ٹرمپ صاحب کو دباؤ میں رکھا ہے، اور پہلے تو الزام لگایا کہ ان کا انتخاب میں روس کا دخل عمل ہے، اس پہ وہ ڈیفینسو پہ چلے گئے، پھر روس کے خلاف انہوں نے سخت پالیسی اختیار کر لی، फिर जब अफगानिस्तान में अमन होने की बात हो रही थी तो वहाँ बम बहुत बड़ा चला दिया गया, और अब ट्रंप साहब जो है शायद वो एस्टेब्लिशमेंट की लाइन उन्होंने कबूल कर ली है सर्वाइव करने के लिए, अपने खिलाफ जो मुहिम चली हुई है उसको किसी हद तक उससे बचने के लिए। बहरहाल ये अमेरिका की पॉलिसी जो है उसमें एक बहुत बड़ी तब्दीली ये आई है कि जब से नरेंद्र मोदी, जिसको एक जमाने में तो दहशतगर्द करार देकर वीजा भी नहीं देते थे, उसको गले लगाने के बाद मेरा ये अंदाजा है तकरीबन अमेरिका ने इस खित्ते की खारजा पॉलिसी वाशिंगटन के बजाय दिल्ली की सपोर्ट कर दी है, और जो दिल्ली चाहता है उसी को अडॉप्ट कर ले जाता है। जैसे पहले मिडिल ईस्ट में इसराइल की बात सुप्रीम समझी जाती थी, अब जनूबी एशिया में अमेरिका की खारजा पॉलिसी दिल्ली में तारमीर हो रही है, और दिल्ली का रवैया आप जानते ही हैं। दिल्ली ने अभी चीन के साथ भी पहले तो टकराव का रास्ता अख्तियार किया, फिर कुछ बार्गेन करके यूनिलैटरली उसको विड्रॉ करके उनसे ये दबाव डाल के शायद ये समझौता किया है कि पाकिस्तान के साथ जो वो हिमायत कर रहे हैं उसमें कुछ कमी वाकया करें और बैलेंस करें।
अकरम ज़की साहब, ये जो वाशिंगटन से मुतालिक आपके तहफ़ुज़ात हैं बिल्कुल ये नोटिस्ड है, मैंने अभी ज़ुबैर इकबाल साहब से इसका आंसर भी लूंगा, लेकिन पाकिस्तान में भी बज़ाहिर लग रहा है वज़ीर ख़ारजा ने जो बयान दिए हैं एक टेलीविजन चैनल पर बज़ाहिर बिल्कुल खुल के कहा है कि मैं कैसे दिफा कर सकता हूँ, हमारे पास सेल करने को कुछ नहीं है, हमें खुद अपना हाउस इन ऑर्डर लाना है, इस तरह के बयान थे, आज भी उसी का इरादा किया गया है। तो एक अब तो बहस ये हो रही है कि क्या वाकईतन पाकिस्तान ने संजीदगी से फौजी और सियासी क़यादत ने सोचना शुरू किया है कि पाकिस्तान के अंदर से ये तासर ज़ायल किया जाए कि किसी तरह की कोई हिमायत है अस्करियत पसंद ग्रुपों के लिए।
देखिए बात ये है कि
जी अकरम ज़की साहब आप हमारे साथ हैं, हेलो, लगता है कि लाइन ड्रॉप हो गई, दोबारा रबता हम करते हैं। मीनवाइल डॉक्टर ज़ुबैर इकबाल साहब हमारे साथ हैं। डॉक्टर साहब पहले तो ज़रा ऐसे पहले कि मैं उस सिचुएशन पे आऊँ, लेकिन उन्होंने अमेरिका के ऊपर एक तनकीदी नोट था, मैं उसकी जवाब लेना चाहता हूँ। क्या ये वाकईतन उनकी तनकीद में कोई वजन है कि अमरीका ने उस रीजन के लिए वो ये समझते हैं कि जो पॉलिसी है वो लगता ही है कि वो अमरीका नहीं नई दिल्ली बना रहा है, नई दिल्ली से इन्फ्लुएंस्ड है?
जो इस आपको उस इलाके में जो सिचुएशन नजर आ रही है वो इसलिए है कि वहां पर बहुत सी चेंजेस होती जा रही हैं। एक सबसे अहम बात यह है कि जो कुछ उस रीजन में हो रहा है उसके ऊपर साउथ ईस्ट एशिया में जो मुश्किलात पैदा हुई हैं उनके भी असरात हो रहे हैं। इसके साथ साथ यकीनन ये दुरुस्त है कि देखिए पाकिस्तान में यकीनन स्टेप्स लिए गए हैं कि ये जो एक्सट्रीमिस्ट ऑर्गेनाइजेशंस हैं इनको खत्म किया जाए और काफी हद तक कामयाबी भी हुई है, लेकिन इस जो नैरेटिव है इसको प्रॉपरली सामने नहीं लाया गया, इसको दुनिया के सामने प्रॉपरली प्रेजेंट नहीं किया गया, इसकी वजह से पाकिस्तान के मुतालिक शकूक अभी भी कायम है। तो इसलिए जरूरी ये हो जाता है कि पाकिस्तान ये महसूस करे कि यकीनन हमने इतना कुछ किया है, इतनी कोशिशें की हैं, इतनी जानें दी हैं, इतनी चैलेंजेस किए हैं, तो उसके बाद ये जो चीजें हैं इनको इफेक्टिवली प्रोजेक्ट भी करें।
लेकिन डॉक्टर साहब आपने खुद देखा होगा सदर ट्रंप ने अपनी स्पीच में कहा, उससे पहले मैं रेफरेंस दे सकता हूँ, हिलरी क्लिंटन साहिबा जब बहसियत वजीर खारजा पाकिस्तान गई, ये एक्नॉलेजमेंट तो है सदर बाराक ओबामा साबिक कि पाकिस्तान जो है इस दहशतगर्दी की जंग में बड़ी कुर्बानियां देने वाले मुल्कों में से है, और सदर ट्रंप ने भी हत्या कि ये जो अपनी पॉलिसी स्पीच दी है उसके अंदर उन्होंने जिक्र किया है कि पाकिस्तान की कौम ने बड़ी कुर्बानियां दी हैं, बड़ा जानी माली नुकसान पाकिस्तान ने उठाया है। सो ये एक्नॉलेजमेंट तो है, लेकिन सवाल अब ये पैदा होता है जो आप बात कर रहे हैं कि जो शक व शुबात हैं अमरीका जैसे इत्यादी मुल्कों के और अब चीन के, सो उन शक व शुबात को रफा कैसे कर सकता है पाकिस्तान? अब वज़ीर ख़ारिजा जा रहे हैं तो वो क्या क्या बावर कराएंगे?
जी देखिए इसमें वक्त लगता है, इसमें मेहनत लगती है, कोशिश करनी पड़ती है, बहुत वक्त लगता है, आसानी से खत्म होने वाली बात चीज नहीं होती। बात यह है कि यकीनन पाकिस्तान ने किया है, लेकिन उसके बावजूद कुछ ऐसी ऑर्गेनाइजेशन अभी कायम हैं जो कि इनफॉर्मली काम कर रही हैं, ان کو ختم کرنا, پبلکلی ختم کرنا بہت ضروری ہے. یہ پاکستان کے اپنے انٹرسٹ میں ہے, یہ پاکستان کے لانگ ٹرم انٹرسٹ میں یقیناً ہے. اب میں یہ مانتا ہوں, سب مانتے ہیں کہ القاعدہ کے خلاف پاکستان نے بہت زیادہ قربانیاں دی, اور اس میں خیال ہے دنیا میں سب کے مقابلے میں سب سے زیادہ قربانیاں القاعدہ کے معاملے میں پاکستان نے دی ہیں. اسی طرح اسلامک اسٹیٹ کے خلاف اور جو دوسری آرگنائزیشن ہیں جس میں طالبان بھی شامل ہیں کیا گیا ہے. اصل دیکھیے مشکل یہ آ جاتی ہے کہ دو پرابلم اس میں, جیسے میں نے پہلے عرض کیا, ایک تو نیریٹو کی بات ہوتی ہے اور دوسری بات ہوتی ہے کہ دوسرے ممالک کے نیشنل انٹرسٹ کیا ہیں. یاد رہے کہ اس وقت رشیا اور چائنا اور سینٹرل ایشیا کے دوسرے ممالک جو ہیں, جن کو چائنا اور رشیا ریپرزینٹ کرتے ہیں, ان میں اس قسم کی ایکسٹریمزم پائی جاتی ہے. ان میں ایسی آرگنائزیشن ہیں جن میں تحریک شامل ہے وغیرہ وغیرہ, ترکمانستانی شامل ہیں. وہ لوگ جو ہیں انہوں نے پاکستان کے اندر اپنا فٹ ہولڈ بنا لیا تھا, یقیناً اس فٹ ہولڈ کو ختم کرنے کی کوشش کی گئی ہے, لیکن وہ فٹ ہولڈ کامل کا ابھی بھی تھوڑا بہت ہے. یاد رہے کہ چین اور رشیا ان کی جو اپنے انٹرسٹ ہیں ان کے بیسس پہ انہوں نے یہ کوشش کرنا ضروری ہو جاتا ہے کہ وہ اپنی مشکلات کو, ڈومیسٹک مشکلات کو ایکسٹرنلائز کریں.
تو ڈاکٹر صاحب, میں ایک سمجھنے کے لیے بات آپ سے پوچھنا چاہ رہا ہوں. اکرم ذکی صاحب سے دوبارہ ہمارا رابطہ ہوا ہے, لیکن میں آپ سے سمجھنے کے لیے ایک بات پوچھنا چاہ رہا ہوں. یعنی ادراک بھی ہے, صدر ٹرمپ یہ اعتراف بھی کرتے ہیں کہ پاکستان کی قربانیاں ہیں, پاکستان کی قوم کی ہیں. آپ یہاں تھنک ٹینک سے وابستہ ہیں, آپ خود بتا رہے ہیں کہ القاعدہ, طالبان, اسلامک اسٹیٹ, ان گروپوں کے خلاف بہت لاس لیا ہے پاکستان نے. مجھے یہ بتائیں کہ جب یہ چیزیں پاکستان کے حکام یہاں باور کرانے آتے ہیں تو یہاں کیا فریم آف مائنڈ ہوتا ہے جس کی وجہ سے چیزیں صحیح انداز میں آگے نہیں پہنچ پاتی ہیں. اور اب جب وہ آئیں گے, پہلے چائنا, پھر رشیا, ٹرکی, اور یقیناً اس کے بعد امریکہ بھی آئیں گے, پاکستان کے وزیر خارجہ خواجہ آصف, سو کیسے بتائیں گے؟ اور خاص طور پہ پرائم منسٹر آ رہے ہیں, سائیڈ لائن ملاقاتیں ہوں گی, اہم ہوں گی, خاص طور پہ اقوام متحدہ کے اجلاس کے موقع پہ.
دیکھیے یہ بڑی ایک آپ نے بہت اہم سے بات کی ہے کہ کیسے ہوا اور یہ کیسے اس کو افیکٹولی کیا جا سکتا ہے. سب سے بات اس میں یہی آ جاتی ہے کہ تمام ملک اپنے نیشنل انٹرسٹ کو پہلے دیکھتے ہیں. اگر وہ یہ محسوس کرتے ہیں کہ اس قسم کی ایکوزیشن سے ان کے اپنے نیشنل انٹرسٹ کو فائدہ پہنچتا ہے, وہ کریں گے. آپ کے اوپر یہ بہت ضروری ہو جاتا ہے کہ پاکستان جیسا ملک اس قسم کی پوزیشن اختیار کرے جس کی بیسس پر پاکستان اور دوسرے ممالک کے درمیان فنڈامنٹل قسم کے کانفلکٹس پیدا نہ ہوں. انٹرسٹ ڈفرنٹ ہوتے ہیں لیکن ان کو فنڈامنٹل نہیں بنایا جاتا, ان کو فلیکسیبل رکھا جاتا ہے. اس لیے ضروری یہ ہو جاتا ہے کہ پاکستان کی جو پوزیشن جو ہے نا, اس کو یقیناً آپ پبلکلی ایڈورٹائز کریں کہ ہم نے اتنا کچھ کیا ہے وغیرہ وغیرہ, لیکن اس کے ساتھ ساتھ آپ کو ویزیبل یہ بھی دکھانا ضروری ہوگا کہ وہ آرگنائزیشن جن کو ہم کہتے ہیں کہ ہم نے بین کر دیا ہے وہ ابھی تک کام کر رہی ہیں.
صحیح.
عموماً جیسے ان کو نکالنا ضروری ہے.
یہاں پہ اس میں
اپنی پوزیشن جو ہے اس کو آپ ایکسپلسیو کیجیے, یہ بہت ضروری ہو جاتا ہے, ورنہ آپ پبلک کو افیکٹولی اپنی پوزیشن سیل نہیں کر سکتے.
میں اکرم ذکی صاحب سے یہ پوچھ لیتا ہوں,
سپورٹ نہیں کرتا.
اکرم ذکی صاحب, ڈاکٹر صاحب نے جو بیان کیا ہے وہ بالکل مان رہے ہیں کہ واشنگٹن کے اندر بھی یہ احساس ہے کہ پاکستان کے سیکریفائسز ہیں. پریزیڈنٹ ڈونلڈ ٹرمپ نے بھی اپنی پالیسی اسپیچ میں کہا. میں اگر بالکل کیٹیگوریکلی کہوں تو لگتا یہ ہے کہ دو تین ایشوز ہیں. حقانی نیٹ ورک کی بات کرتا ہے امریکہ, دوسرا یہ کہ بھارت کے دباؤ کہیں یا اس کی ڈپلومیسی کہیں, جو جیش محمد ہے, جماعت الدعویٰ ہے, ان دو ایسی سیاسی ایسی کالعدم تنظیمیں جن کا مشرقی سرحد کے اوپر یا کشمیر کے اندر کوئی عمل دخل رہا ہے, ان کے اوپر اعتراضات ہیں, وہ بینڈ ہیں انٹرنیشنلی, ان کی قیادت کے خلاف کاروائیاں نہ ہونا پاکستان کے بارے میں شک و شبہات پیدا کرتے ہیں. پاکستان کا کیا اس میں مفاد ہے کہ وہ ان لوگوں کو اسٹرکٹلی, جیسے کہتے ہیں کہ ان کے خلاف ایکشن نہیں لیتا یا لے پاتا, کیا وجوہات ہیں؟ جی اکرم ذکی صاحب, یہ ہمارے کچھ دنوں سے ہمارے ساتھ دوبارہ یہ مسئلہ ہو رہا ہے کہ ہم ٹیلی فون پہ ہمارے ساتھ ہمارے مہمان موجود ہوتے ہیں لیکن یا ہماری آواز ان تک نہیں پہنچتی پاکستان سے خاص طور پہ, یا اگر وہ ہوں تو وہ پلے بیک چل رہا ہوتا ہے جب. سو اس کے لیے ہم آپ سے معذرت چاہتے ہیں. زبیر اقبال صاحب, آپ ہی بتائیے گا. سو پھر یہ جو دو تین افراد ہیں, دو تین تنظیمیں خاص طور پہ بڑی تنظیمیں ہیں جن کی آپ نے بھی اشارہ کیا کہ وہ سامنے موجود ہیں, پولیٹیکل ایکٹیویٹی میں بھی وہ انوالو ہونا چاہ رہے ہیں, لیکن اگر ایکشن نہیں ہوتا تو یہی وجہ ہے کہ دباؤ جو ہے وہ پاکستان پہ بڑھتا ہے.
خاص طور پر آج کے زمانے میں جس وقت کے جو ایسٹ ایشیا میں جو ہو رہا ہے اس کی وجہ سے چائنا اور رشیا دونوں کو کچھ حد تک امریکہ کے ساتھ کمپرومائز کرنے ضروری ہو رہی ہیں. تو ایسی کنڈیشن میں امریکہ دوسرے چائنا دوسرے ایشوز کے معاملے میں جس میں پاکستان اور ٹیررزم کا معاملہ بھی آ جاتا ہے کچھ فلیکسیبل ہو جائے گا. تو ایسی کنڈیشن میں جب آپ گلوبل اپنی اسٹریٹجک پوزیشن کو بیلنس کر رہے ہوتے ہیں تو اس قسم کے چیلنجز پیدا ہوتے ہیں. سب سے بڑی یہ بات آ جاتی ہے کہ پاکستان کو یہ سمجھنا چاہیے, یہ پہچاننا چاہیے کہ دیکھیے اس کسی کے لمیٹیشن ہیں, ان لمیٹیشن کو دیکھتے ہوئے آپ کیا کر سکتے ہیں, کیا کر رہے ہیں اور کس حد تک افیکٹولی اس کو آپ پروجیکٹ کرتے ہیں. اگر آپ یہ ایسیوم کرتے ہیں کہ آپ نے ایک بات کہہ دی اور لوگوں نے مانی جانا مانی آپ کی ذمہ داری ختم ہو گئی, یہ بات نہیں بنتی. آپ کو اس سے زیادہ کام کرنا پڑے گا اور زیادہ افیکٹولی کام کرنا پڑے گا.
ایک سوال آپ سے کرنا
چاہوں گا, پاکستان کی ریپرزینٹیشن بڑی خراب ہے, بہتر ہونی چاہیے.
آپ نے یقیناً فالو کیا ہوگا پاکستان کے وزیر خارجہ کے حالیہ بیانات کو, حالیہ انٹرویوز کو, خواجہ آصف کو. اکرم ذکی صاحب سے دوبارہ رابطہ ہو گیا چونکہ ہمارے یہاں فون کی خرابی ایسی ہے کہ تھوڑی دیر کے بعد وہ آٹو پلے پہ چلا جاتا ہے, پلے بیک پہ. تو اکرم ذکی صاحب سے پہلے ذرا پوچھ لیتے ہیں. اکرم ذکی صاحب, ہم بات کر رہے تھے کہ دو تین افراد ہیں, دو تین جماعتیں ہیں جن کی وجہ سے خاص طور پہ پاکستان کے اوپر زیادہ دباؤ آ رہا ہے, تو پاکستان ان سے چھٹکارا کیوں نہیں پا پاتا ہے, ایک سوال. اور دوسرا یہ کہ کیا یہ تاثر اب درست ہے وزیر خارجہ کے بیانات کو اگر سامنے رکھیں کہ پاکستان کی فوج اور سول قیادت اب اس معاملے پہ کوئی پالیسی شفٹ لے رہی ہے اور بڑا کوئی واضح تاثر دینا چاہتی ہے دنیا کو؟
دیکھیے بات یہ ہے کہ پاکستان نے مشرف کے زمانے سے لے کر, آپ کو یاد ہے 2002 میں,
جی,
تمام قوم کی خواہشوں کے برخلاف ان تنظیموں پہ بھی پابندی لگا دی تھی جو کشمیر کے آزادی کے لیے کام کر رہے ہیں. اور مشرف پہ جو حملے ہوئے تھے وہ بھی تقریباً رد عمل میں ہوئے تھے کیونکہ سمجھا تھا کہ اس نے, لوگوں کا خیال تھا کہ اس نے,
جی, معافی چاہتے ہیں سامعین, ایک بار پھر ہمارا جو رابطہ ہے وہ ان کے ساتھ منقطع ہو رہا ہے. سو ڈاکٹر زبیر اقبال صاحب, جو سوال آپ سے فریم کیا تھا آپ اسی کو رسپونڈ کر سکتے ہیں. خواجہ آصف صاحب کے حالیہ بیانات, کیا واقعتاً یہ تاثر درست ہے کہ کہیں فوج اور قیادت ایک بہرحال کوئی کسی فیصلہ کن موڑ کے اوپر ہیں, دنیا کو نئے انداز میں کنونس کرنے کے لیے کوئی تیاری کرتے ہوئے نظر آتے ہیں؟
جی دیکھیے یقیناً یہ بہت ضروری سی بات ہے, ایک نارمل سرس جو کہ ایک ریشنل بھی سمجھا جا سکتا ہے اور اس کے ساتھ ساتھ نیشنل انٹرسٹ میں بھی ہے. سب سے بڑی یہ بات آ جاتی ہے کہ جو وہ کہہ رہے ہیں اس کے دو حصے ہیں, ایک تو وہ یہ کہہ رہے ہیں کہ ہم نے بہت کچھ کیا, اس کو پراپرلی پبلسائز نہیں کیا گیا, اس کو پراپرلی کمیونیکیٹ نہیں کیا گیا جو ہم کریں گے. دوسری بات وہ یہ کہہ رہے ہیں کہ یقین ہم پہچانتے ہیں کہ ہمارے لیے جو ڈومیسٹک کاسٹ ہیں اس پالیسی کی ان کو دیکھتے ہوئے ہمیں پالیسی چینج کرنا ضروری ہوگی. کیسے کی جائے گی اس کو وہ اناؤنس کریں گے, کیسے ہوگا یہ میں نہیں کہہ سکتا لیکن میں صرف سجیشن دے سکتا ہوں کہ اس کو کرنے کے لیے ضروری یہ ہوگا کہ انہیں فوراً وہ سٹیپس لینے ہوں گے جس کی بیسس پر وہ آرگنائزیشنز جو کہ ملک کو بڑی حد تک مشکلات میں ڈال رہی ہیں ان کو روکا جائے. ان کو روکنے کا طریقہ یہ نہیں ہے کہ ان کے لیڈرز کو قید میں ڈال دیا جائے. سب سے عام بات یہ آ جاتی ہے کہ ایک رول آف لا ہونا چاہیے جس کی بیسس پر ان لوگوں کے خلاف یا ان آرگنائزیشن کے خلاف ایکشن دیا جا سکے.
صحیح.
جب تک رول آف لا کا معاملہ نہیں ٹھیک ہوگا پرابلمس رہیں گی.
ہمارا دوبارہ رابطہ بحال ہوا ہے اکرم ذکی صاحب سے, اس بارے ہم نے ان کے ذاتی سیلولر نمبر پہ کوشش کی, ہوپ فلی ہم ان کو بہتر سن پائیں گے. جی اکرم ذکی صاحب, اپنی بات مکمل کیجیے گا, ہماری معافی بھی قبول کیجیے گا, یہ ٹیکنیکل ریزنز ہیں اور یہ ہمارا مسئلہ پچھلے ایک ہفتے سے ہے.
بات یہ ہے جی کہ پاکستان کا کے بغیر
جی
افغانستان کا مسئلہ حل نہیں ہو سکتا, کیونکہ براہ راست جو قریب ترین ہمسایہ ہے جس کی ضرورت افغانستان کو ہے ٹرانزٹ ٹریڈ کے لیے وہ پاکستان ہے. امریکہ کو غلط مشورہ دیا جا رہا ہے ہندوستان کی طرف سے کہ پاکستان کو آئسولیٹ کر کے یہ مسئلہ وہ ان کی مرضی کے مطابق حل ہو جائے گا, جیتنے یا ہارنے کی بات تو بعد کی ہے. اگر پاکستان یہ راستہ ہی بند کر دے تو امریکہ کی فوجیں چاہے 100,000 بھی آ جائیں وہ تباہ ہو جائیں گی افغانستان کے اندر افغان کے ہاتھوں. امریکہ کو یہ سوچ لینا چاہیے पाकिस्तान तावन के लिए तैयार है, वो तावन का रास्ता बंद न करें पाकिस्तान के साथ। अगर वो पाकिस्तान को मजबूर करके तावन का रास्ता बंद कर देंगे तो अमेरिका अपनी तबाही को इनवाइट करेगा अफगानिस्तान के वहाँ के जो तालिबान है उनके हाथों, वो फैल रहे हैं और वो फैलेंगे।
लेकिन जकी साहब, आपका जो नुक्ता नजर है, ये कमोबेश पाकिस्तान यही बावर करा रहा है बहुत अरसे से, और दूसरा भी यही कि हमने बहुत कुर्बानियां दे ली हैं। लिहाजा
अगर आजमा के देख लें
जी,
अगर उनको यकीन नहीं आता, 1,00,000 फौज रख के भी उन्होंने देख लिया, अब और लाए, वो अपने जो प्रिंस साहब उनको एडवाइस कर रहे हैं कि यहाँ फिर कंट्रैक्टर भेजो, वो टेररिस्ट कंट्रैक्टर भी बुला के देख लें, अफगानिस्तान उनके कब्जे में नहीं आ सकता पाकिस्तान को अगर वो आइसोलेट।
ये तो अफगानिस्तान से आप दूसरी बात कर रहे थे कि 2002 में सदर साबिक सदर मुशर्रफ जो हैं उन्होंने उन तंजीमों पर भी पाबंदी लगाई जिनका कश्मीर में मलदा
था, खत्म कर दिया। अब वो तंजीमें जो हैं वो उससे बदल कर कुछ मसल जैसे लश्कर ए तैयबा वो काम नहीं कर रही, वो अब जमात उद्दावा के तौर पर फलाही काम कर रही है, और कश्मीर में जब जल्जला आया था तो उन्होंने बहुत फलाही काम किया था, अब उसको भी बंद करवाना चाहते हैं लोग। उनकी एक पॉपुलैरिटी है, वो लोगों को डिलीवर करते हैं सोशल सेक्टर में, गवर्नमेंट उनको बंद भी करना चाहे तो गवर्नमेंट शायद उनको बंद नहीं कर सकती, तो इसलिए ये एक रिचुअल बना लिया जाए, जैसे एक होता है ना, ये आपको यकीन होना चाहिए कि अलकायदा किसने बनाई थी और कौन उसकी सरपरस्ती करता रहा था, ये भी आपको मालूम है कि आप दाइश किसने बनाई है और अफगानिस्तान में उसको कौन इंट्रोड्यूस कर रहा है। तो खुद जब बनाते हैं बड़ी ताकतें, फिर वो ब्लेम दूसरों पे करते हैं, बड़ी ताकत के लिए अपनी नाकामी कबूल करना मुश्किल होता है, लेकिन ये है कि जरा जर्फ बड़ा करके ये कहना चाहिए, रियलिज्म का कोई हाथ दे नहीं है। अगर हिंदुस्तान के जरिए समझते हैं कि अफगानिस्तान में अमन लाया जा सकता है तो नहीं लाया जा सकता। ये जो अफगानिस्तान
ये देखें, ये जो दूसरों की तनकीद की उसके ऊपर तो आपने आपका ये एक रद्देमल है, आप उसको मैं सर ये पूछूंगा, अगर आप पाकिस्तान के वजीर खारजा हूँ और अभी इस क्राइसिस के अंदर, इस दबाव के अंदर आप चाइना जा रहे हैं, आप रूस जा रहे हैं, आप तुर्की जा रहे हैं, ईरान जा रहे हैं और फिर अमरीका आ रहे हैं, आप क्या कहेंगे दुनिया को?
देखिए, हम ये समझे रहेंगे कि रूस भी वहाँ मौजूद है, ईरान भी मौजूद है, चीन भी मौजूद है, उनकी तावन के बगैर वहाँ उसके मामलात को हल नहीं किया जा सकता। आपको याद है तो 24 मुल्कों की कॉन्फ्रेंस रूस में होने वाली थी, उसको कैसे सेबोटाज किया गया। जब हमने कॉन्फ्रेंस कराई अफगानिस्तान की तो उस वक्त मुल्ला उमर की खबर को रिलीज करके उसको सेबोटाज किया गया। तो जब इस तरह की चीजें की जाएंगी तो जिसका मकसद होगा कि हिंदुस्तान के हाथों में खेलकर, अमेरिका ने अपनी पॉलिसी जो है वो ट्रांसफर कर दी है हिंदुस्तान के हाथ, जैसे इसराइल के हाथ मिडिल ईस्ट की पॉलिसी ट्रांसफर कर दी थी, उसके नतीजे भी बुरे हुए हैं, इसके भी नतीजे बुरे होंगे।
सही जी, अकरम जकी साहब,
अमेरिका को अमेरिका की पॉलिसी वाशिंगटन में बनानी चाहिए, दिल्ली में नहीं बनानी चाहिए।
जी बेहद शुक्रिया आपका अकरम जकी साहब, आपने में ज्वाइन किया। डॉक्टर जुबैर इकबाल साहब, एक सवाल आपसे हम मजीद करना चाहेंगे, एज वजीर साहब भी हमारे साथ मौजूद में, और आपसे वो सवाल जो है वो जरा अगेन उसी रीजन के अंदर है, वो शुमाली कोरिया से मुतालिक है और काफ़ी टेंस सिचुएशन है, और बताया ये जा रहा है कि चीन भी अब ये यकीन दहानी करा रहा है कि अगर अक़वामे मुत्तहिदा से पाबंदियाँ आती हैं तो चीन, जैसे पहले उसकी हिमायत रही है शुमाली कोरिया के लिए, वो उसकी हिमायत करेगा, और रूस जोर ये दे रहा है कि इस मामले को जो है वो बड़ी एक मसालेहाना अप्रोच के साथ इस मसले को हल किया जाना चाहिए, ताकत का इस्तेमाल उसमें दुरुस्त नहीं होगा। तो चीन और रूस का जो ये मौक़िफ़ है, ये अमरीका को किस तरह के एक्शंस के लिए तैयार करेगा या किस तरह की अपनी हिकमत अमली तब्दील करने पे वो मजबूर करेगा?
ये आपको तो मालूम होगा कि देखिए, इस वक्त भी एक पैरेलल ट्रैक पे बातें तो हो रही हैं, जो मकसद ये है कि स्ट्रेटेजिकली और पॉलिटिकल बेसिस पर कोई ना कोई ऐसा सलूशन पैदा कर लिया जाए जिसके बेसिस पर मिलिट्री कॉन्सिक्वेंसेस से बचा जा सके। अब कितने हद तक वो कामयाब होते हैं ये तो कहना बहुत मुश्किल है, लेकिन जब इस किस्म की नेगोशिएशन शुरू हो जाती हैं तो जल्दी खत्म नहीं होती और उनका असर थोड़ी देर के बाद ही सामने आता है, लेकिन दूरस्थ होता है। अब ऐसी कंडीशन में चाइना और रशिया दोनों के ये इंटरेस्ट में है कि उस इलाके में मिलिट्री कॉन्फ्लिक्ट पैदा ना हो, इसीलिए वो अमरीका के ऊपर ये प्रेशर डालते रहेंगे کے ملٹری سولوشن کے بجائے ایک پولیٹیکل سولوشن حاصل کیا جا سکے. اسی طرح جہاں تک ساؤتھ کوریا کا تعلق ہے, ساؤتھ کوریا بھی جنگ نہیں چاہتا کیونکہ سب سے بڑا نقصان ساؤتھ کوریا کو ہوگا. اس لیے ایسی کنڈیشن میں ملٹری فورس جو ہے اس کو آپ ایک تھریٹ کے طور پر تو استعمال کر سکتے ہیں, لیکن سولوشن پیدا کرنے کے لیے اس کے مقاصد اور اس کی افیکٹونیس بہت لمیٹڈ ہوتی ہے. اس لیے جو پیرلل ٹریک ہے اس پہ کام ہونا ضروری ہے, اور امید تو یہی ہو رہی ہے کہ یہ پیرلل ٹریک کچھ حد تک کامیاب ہو جائے گا. ڈرامیٹک قسم کے سولوشن نہیں ہوں گے, لیکن ٹرانزیشنل قسم کے سولوشن ضرور پیدا ہو جائیں گے. اب دیکھنا یہ ہے کہ یہ پیرلل ٹریک کہاں پہنچتا ہے, ابھی ہم کچھ کہہ نہیں سکتے.
جی بے حد شکریہ ڈاکٹر زبیر اقبال صاحب, آپ نے ہمیں جوائن کیا, آپ ہمارے ساتھ موجود رہے. سامعین چند سیکنڈ کی ایک بریک, لیکن یہی ہمارے دو موضوعات ہمارے اگلے سیگمنٹ کا بھی حصہ ہیں. ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
وائس آف امریکہ سے پروگرام جہاں رنگ میں آپ کا خیر مقدم ہے. اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسور امام, اور پروگرام کے اس حصے میں ہماری گفتگو جاری رہے گی اگین اسی مسئلے کے اوپر جو پاکستان حالیہ دباؤ واشنگٹن سے اور اس کے بعد برکس کی صورت میں, اور پھر وزیر خارجہ کے پلانڈ دورے اور بظاہر وزیر خارجہ کے بیانات سے جو تاثر ابھر رہا ہے, تو سوال یہ پیدا ہو رہا ہے کہ کیا پاکستان کی فوج اور سیاسی قیادت دونوں دنیا کو اور اپنے دوست ممالک کو خاص طور پہ قائل کرنے کے لیے جو ایک روایتی مبینہ اسٹریٹجی حکمت عملی یا بیانیہ اس کے ساتھ جڑی رہی ہے, اس میں کوئی بڑی واضح تبدیلی لانے کے لیے تیار نظر آتی ہے. خواجہ آصف صاحب پاکستان کے فارن منسٹر, انہوں نے دو دنوں میں کافی اس کے اوپر فوکس کیا ہے. ابھی کچھ دیر پہلے ان کی جو پریس بریفنگ تھی, چند سیکنڈ کی ساؤنڈ بائٹ, اور پھر اس پہ انالیسز لیتے ہیں. ایاز وزیر صاحب نے ہمیں جوائن کیا ہے, ممتاز پولیٹیکل انالسٹ ہیں, سابق سفیر ہیں افغانستان کے لیے پاکستان کے. تو پہلے خواجہ آصف,
I think the people sitting in Washington have at least not the full comprehension of that. They must respect our sacrifices. I think they have in a way they are oblivious, or at least if not completely, at least partially oblivious of what actually is happening in this region.
جی مختصر یہ کہ واشنگٹن میں بیٹھے لوگوں کو حقیقی صورتحال کا یہاں پہ معلوم نہیں ہے, یا مکمل طور پہ ان کے پاس صحیح معلومات نہیں ہیں, اور انہیں در حقیقت پاکستان کی جو قربانیاں ہیں اس کے اوپر بھی نظر رکھنی چاہیے اور پاکستان کے نقطۂ نظر کو بھی سننا چاہیے. امریکہ کے ساتھ ہم تعلقات ختم نہیں کرنا چاہتے, لیکن میوچول اور باہمی احترام کے جذبے کے اوپر ان کو قائم رکھنا چاہتے ہیں. ہمارے ساتھ ہیں اس سے پہلے اکرم زکی صاحب ہمارے ساتھ ہیں, ڈاکٹر زبیر اقبال صاحب ہمارے ساتھ ہیں, اور ابھی ایاز وزیر صاحب نے جوائن کیا ہے, اور زاہد گچکوری صاحب صحافی ہیں اور ان ایشوز کو بہت قریب سے فالو کریں. ایاز وزیر صاحب, آپ ایک پارٹی میں ہیں, آپ کو جانا ہے, میں آپ سے ان ایشوز پہ پہلے کمنٹس لینا چاہوں گا. ابھی جو ہم نے آپ کو گفتگو سنوائی ہے خواجہ آصف کی, ان کے پچھلے بیانات دو دن کے وہ بھی آپ کے سامنے ہیں, کیا تھوڑا ڈیویٹ کر رہے ہیں, یا واقعتاً یہ تاثر لینا اب درست ہوگا کہ پاکستان ایک سیریس میسج دینا چاہتا ہے دنیا کو کہ اس کی پالیسی میں یا اس کی سوچ میں یا اس کے بیانیے میں جس میں ریلیٹ کیا جاتا تھا عسکریت پسندوں کی حمایت کو اسلام آباد کے ساتھ, اس میں کوئی تبدیلی آ رہی ہے, اس کا کوئی اندیا مل رہا ہے؟
دیکھیے, میں تو اس کو یوں دیکھتا ہوں کہ پاکستان خود بھی اپنی پالیسی کو ریویو کر رہے تھے. ابھی پچھلے دنوں یہ جو انوائس کانفرنس ہوئی تھی, اور خاص کر پریزیڈنٹ ٹرمپ کے تقریر کے بعد, تو اب شاید وہ اس نتیجے پہ پہنچے ہوں گے کہ دنیا کو بھی قائل کرنا ہے اور دنیا کی کچھ باتیں بھی ایڈریس کرنی ہے. جیسے خواجہ آصف نے کل پرسوں کہا تھا ایک یہاں پہ میڈیا کو انٹرویو میں, کہ ہمیں اپنے گھر کو بھی درست کرنا ہے.
بالکل,
تو دونوں کا اگر ملاپ کر لے تو میرا خیال ہے پاکستان اپنی پالیسی صحیح سمت میں لانے کی کوشش کر رہے, اور اس میں معاف کرنا دنیا اور باقی امریکہ اور باقی دنیا کو یہ باور کرانے کی بھی کوشش کرتے ہیں کہ ہم نے ٹیررزم کے خلاف معاف کرنا بہت قربانیاں دی ہیں اور اس کا ہی احساس ہونا چاہیے, اور جن چیزوں کے بارے میں لوگوں کے اعتراضات ہیں ان کو شاید ایڈریس کرنے کا سیریسلی سوچ رہے ہیں. تو اگر وہ درمیان میں جو مسئلہ ہمارا ہے اس کو ایڈریس کر لیا جائے تو پھر تو مسئلہ رہتا نہیں. اصلی تنازع تو وہی تھا, تو اب امریکہ کے ساتھ تعلقات بھی نہیں توڑنے, ظاہر بات سے توڑنا نہیں چاہیے, لیکن جوڑنے کے لیے بھی کچھ قدم اٹھانے ہوں گے.
ان اقدامات کے لیے امریکہ پاکستان کے پاس اتنا وقت ہے کہ ظاہر دیکھیں جہاں تک کوئی بیان سٹیٹمنٹ یا کوئی ڈاکومنٹ سبمٹ کرنا ہے وہ تو ظاہر کیا جا سکتا ہے, کوئی بھی اچھا سا ڈپلومیٹ بیٹھ کے لکھ دے گا. سوال یہ پیدا ہوتا ہے کہ دنیا اگر آپ سے ایکشنز مانگے گی کہ آپ نے اقدامات کیا کیے ہیں, اس کا کوئی ڈاکومنٹ یا اس کا کوئی پروف دیں, تو اتنے کم وقت میں پاکستان کیا ثابت کر سکتا ہے؟
دیکھیے بہت کچھ ہو سکتا ہے اگر نیت دونوں طرف سے ٹھیک ہو کے معاملات ٹھیک کرنے ہیں تو ہو سکتا ہے, یہ ناممکن بات بھی نہیں ہے. دونوں طرف میں کچھ تھوڑی سی خرابیاں ہیں, لیکن پاکستان اگر اپنا گھر ٹھیک کر لے جس پہ اندرون خانہ بھی ذرا اعتراضات ہیں اور باہر لوگ بھی ظاہر بات ہے ریزرویشن رکھتے ہیں, اس چیز کو اگر ایڈریس کر لے, باقی وار آن ٹیرر میں تو کسی کو کسی کے اوپر اعتراض نہیں ہوتا. ٹیررزم بری چیز ہے, ہر ایک برا سمجھتا ہے, لیکن اگر کسی کے اوپر یہ الزام ہو کہ اس کے اندر یہ لوگ بیٹھے ہیں تو وہ ایڈریس کرنا مانگتا ہے.
اچھا پاکستان یہ کہتا ہے کہ اگر وہ لوگ یہاں پہ بیٹھے ہیں تو آپ ہمیں بتا دیں. پاکستان یہ بھی کہتا ہے کہ جی یہاں پہ امریکی وفد آیا, ہم نے ان سے کہا کہ آپ اپنی مرضی سے کسی ایریا کا نام نہیں ہم وہاں پہ لے کے جاتے ہیں, ہمیں بتائیں کہ.
لیکن اس میں ایک بات ہے کہ اگر طالبان کو دنیا کہتی ہے کہ وہ پاکستان کے اندر بیٹھے ہیں تو اب طالبان کے اور بھی لوگ پیدا ہو گئے, صرف پاکستان اس کو سپورٹ نہیں کر رہا ہے اور ملک بھی سپورٹ کر رہے جو ساری دنیا جانتی ہے, اور شاید آج کل پاکستان سے زیادہ ایران اس کو سپورٹ کرتا ہے, روس اس کو سپورٹ کرتا ہے, تو صرف پاکستان کو مورد الزام ٹھہرانا بھی زیادتی ہے. ان کے اور بھی ٹھکانے ہیں, ان کے اور بھی مددگار ہیں, تو کوشش یہ کرنی چاہیے کہ اس کو کسی طرح افغان حکومت کے ساتھ بات چیت کے لیے راضی کر لے, کوئی تصفیہ نکال دے, ورنہ اگر پاکستان قول شخص سے بالکل اس معاملے سے ہاتھ دھو بھی ڈالے تو اور لوگ بہت ہیں جو ان کو مزید قوی کریں گے, طاقتور کریں گے, لڑواتے رہیں گے, تو کب تک ہم افغانستان میں لڑ سکتے ہیں, کب تک ہم جنگ کر سکتے ہیں؟ پاکستان بہت یہ جنگ اپنے پاس غلطی سے پچھلے ڈکٹیٹر یہاں لائے تھے, اب وہ سلسلہ اس طرح نہیں چل سکتا. اب اگر یہ جنگ لڑنی ہے تو افغانستان کے اندر ہوگی, امریکہ جانے افغانستان جانے, پاکستان اپنی بچت کرانا چاہتا ہے, پاکستان اس گیم کو سمجھ گیا. وہ کہتے ہیں کہ اپنا جنگ ہم اپنے گھر میں کسی اور کے لیے نہیں لڑیں گے, اپنے لیے لڑیں گے.
آخری بزر اور کوئکلی, امریکہ کے ساتھ چلو یہ سوال جواب ہوتے رہے ہیں, لیکن ابھی جو برکس اعلامیہ سامنے آیا ہے اس نے کتنا دباؤ پیدا کیا ہے پاکستان کے اوپر, اور ان ٹرمپ سپیچ اور برکس اعلامیہ دونوں کو کتنا سنجیدہ لینے کی ضرورت ہے؟
نہ بالکل دونوں نے بات سنجیدہ کی, لیکن ایک بات ہے کہ یہ ہارٹ آف ایشیا میں بھی اس طرح تقریباً سٹیٹمنٹ آئی تھی, اور یہ جن لوگوں کے بارے میں بات ہو رہی ہے جن پہ ٹرمپ صاحب نے بھی کہا تھا کہ 20-22 گروہ ہیں وہ تو آلریڈی پروسکرائبڈ لوگ ہیں, لیکن ان دونوں بیانی یعنی پریزیڈنٹ ٹرمپ کے سپیچ نے اور برکس کے سٹیٹمنٹ سے پریشر ضرور حکومت پہ آئی ہے, اور اس کا ایک یہ فائدہ ضرور ہوا ہے کہ حکومت, عوام, ملٹری, سول گورنمنٹ یہ شاید اب ایک پیج پہ آ جائے اس مسئلے کو ٹیکل کرنے کے لیے. انڈر پریشر شاید فیصلے ہم کرنے میں اچھے ہیں, کھلی فضا میں فیصلے کرنے میں شاید ہم سے غلطیاں ہوں.
بہت شکریہ ایاز وزیر صاحب, سابق سفیر پاکستان کے افغانستان کے لیے آپ نے ہمیں جوائن کیا, آپ کا بھی بہت شکریہ, اور زاہد گشکوری صاحب آپ کا بھی بہت شکریہ, اور تھوڑی سی معذرت بھی چونکہ ایاز وزیر صاحب ایک پارٹی میں تھے, انہیں جانا تھا اور وہ وہاں سے سائڈ پہ نکل کے ہم سے بات کر رہے تھے, اس لیے ہم نے آپ کو ہولڈ پہ رکھا, زحمت بھی دی. زاہد آپ ہمیں یہ بتائیے گا, آپ وزارت خارجہ کا بھی ریئیکشن دیکھ رہے ہیں, وزارت دفاع کا بھی دیکھ رہے ہیں جس میں کافی تضاد ہے, اور وزارت داخلہ کا بھی, داخلہ اور خارجہ بظاہر اس میں کچھ کوآرڈینیشن نظر آتی ہے, یہ جو جن گروپسوں یا جن افراد کی وجہ سے پاکستان کے اوپر دباؤ بڑھ رہا ہے, کیا اس بات کے امکانات لگ رہے ہیں کہ وہاں پہ کوئی فیصلہ کن کاروائی ان افراد یا ان گروپوں کے خلاف ہونے والی ہے؟
دیکھیں اسد, میں ان کو فالو کر رہا ہوں کافی سالوں سے. ایک تو جو برکس اعلامیہ کی آپ بات کر رہے ہیں, یہ بات طے ہے کہ انٹرنیشنل ڈپلومیسی میں پاکستان کافی ایکسپوز ہوا ہے, جس میں چین کی طرف سے پہلی دفعہ یہ پریشر سامنے آیا ہے, پوائنٹ آؤٹ کیا گیا ہے ان تین کالا دم تنظیموں کو. تو پاکستان میں کالا دم ضرور ہیں, لیکن ایک ہمدردیاں ان کے لیے پائی جاتی ہیں, کیونکہ یہ ہمیشہ کلیم رہا ہے ریاست کی طرف سے کہ یہ پاکستان میں انوالو نہیں ہیں, کم از کم ان کی ایکٹیویٹیز پاکستان میں نہیں ہیں. تو یہ چائنا کی طرف سے جب چیز سامنے آتی ہے, انٹرنیشنل پریشر اگر آپ دیکھیں, چائنا ہمیشہ ویٹو کرتا رہا ہے انڈیا کی موو یو این لیول پہ, جیسے محمد کے جو کنگ پن ہیں, جب وہ ان کو انٹرنیشنلی ٹیررسٹ ڈکلیئر کرنے کی کوشش کروا رہا ہوتا ہے, انڈیا وہاں پر کوشش کر رہا ہوتا ہے, تو چائنا اس کو ویٹو کرتا رہا. تو یہ پالیسی بڑا ٹیسٹ کیس ہے, کیا چائنا نے اپنی پالیسی چینج کی ہے جب اس ایشو کی بات آتی ہے, کیونکہ آپ اس کو براڈر.
اور میں آپ کو فالو کر رہا تھا کیونکہ آپ چائنا کی ایمبیسی کو فالو کر رہے تھے ان کے ریئیکشن کے لیے کہ کیا بہت کوئی بڑی تبدیلی آئی ہے, تو کیا جواب آپ کو دیا گیا؟
میں اسی طرف سے آ رہا ہوں, اسی طرف ہی آ رہا ہوں. انٹرنیشنلی آپ دیکھیں, چھ ہفتے پہلے تقریباً ایک کائنڈ آف خفیہ میٹنگز ہوئی تھی چائنا میں, جس میں دو پاکستانی سینئر آفیسر جو کاؤنٹر ٹیررزم کے ہیں ان کو بلایا گیا تھا, اور ممالک سے کافی لوگ آئے تھے. چائنا کا ایک صوبہ ہے جو پاکستان کے بارڈر کے ساتھ ملتا ہے, کم از کم 3,000 فائٹرز جو پاکستان سے باہر ترکی کے راستے سیریا اور عراق پہنچے تھے لڑنے کے لیے, وہ لوگ پھر افغانستان واپس آئے. یہ پاکستانی بیس ملیٹنٹ ہی تھے, لوکل کالا دم تنظیموں سے ان کا تعلق تھا, سوشل میڈیا کے ذریعے داعش اور دوسرے لوگوں کو جوائن کیا. پھر یہ پاکستان واپس آئے کیونکہ وہاں پر آپ کو پتا ہے مدر آف آل ایٹم بم, آئی ایم سوری, بم وہاں پر مارا تھا امریکہ نے, وہاں سے یہ اسکیٹرڈ ہوئے, تو وہاں وہ اکٹھے ہو رہے ہیں. اس وقت ایک بڑا کنسرن ہے چائنا کا, یہی ایک وجہ ہے چائنا نے پریشر رکھا ہے پاکستان پہ, اور خود پاکستان کی ریاست بھی اب سمجھتی ہے کہ انٹرنیشنلی اتنا پریشر ہے. کشمیر کی جو کاز تھی جہاد کی, وہاں پر آپ نے دیکھا امریکہ میں انڈیا کی جو انٹرنیشنل ڈپلومیسی ہے وہ کافی کامیاب رہی ہے, جس میں انہوں نے ابھی ریسنٹلی ایک انٹرنیشنل ٹیررسٹ قرار دیا ہے انڈین ہیلڈ کشمیر سے, آپ کو معلوم ہے. تو یہ ایک بڑا ایشو تھا, ریاست بہت کمزور تھی, خود ریاست
ایک ڈائریکٹ. زاہد گشکوری, ایک ڈائریکٹ سوال یہ پوچھا جا رہا ہے کہ جن افراد کو بین کیا گیا ہے, انٹرنیشنل ٹیررسٹ لسٹ میں آئے ہیں, وہ پاکستان کے اندر سیاسی جماعتیں بنا کے کھلم کھلا پھر رہے ہیں, اور غالباً یہی وہ لوگ ہیں جو در حقیقت دنیا جن کو ریزونیٹ کرتی ہے انٹرنیشنل ملیٹنسی کے ساتھ, کیا کرے پاکستان, یہ کر سکتا ہے, یہ کر رہا ہے؟
اصل دیکھیں, ایک بات بالکل طے ہے, جہاں پر پہلی دفعہ ایسا سٹیٹمنٹ دیا پاکستان کے وزیر خارجہ نے کہ ہمیں اپنا ہاؤس آرڈر میں رکھنا چاہیے, ریاست کوشش ضرور کر رہی ہے. انہوں نے آپ نے دیکھا کہ جماعت الدعویٰ اور فلاح انسانیت فاؤنڈیشن پہ ایکسٹینشن دی ہے, اس پہ وہ نظر رکھے ہوئے ہے.
سو یہ ظاہر بتایا تو آپ نے جس سٹیٹمنٹ کا ریفرنس دیا ہے,
ملی مسلم لیگ کے نام سے اس کو سیاسی دھارے میں یا قومی دھارے میں لانے کی کوشش کر رہی ہے, یہ وہ لوگ ہیں جو ہمیشہ انتہا پسندی پھیلاتے رہے ہیں سارے لوگ. اور یہیں دیکھیں, 8,000 سے زیادہ لوگ پاکستان میں اسکیجول 4 پر ہیں, یعنی کہ وہ دہشت گرد ہیں یا دہشت گردی یا دہشت گردوں کو کے معاون ہیں.
لیکن زاہد یہ بتائیں, جس بیان کا آپ نے ریفرنس دیا ہے خواجہ آصف صاحب کا, آپ کو لگتا ہے کہ پاکستان کی فوج بھی اس بیان میں ان کے ساتھ کھڑی ہے, ایک بات, اور دوسرا یہ کہ آج ان کا جو بیان ہے وہ ایک بار پھر تھوڑا سا سافٹ تھا, اور پچھلی جو بیانیہ رہا ہے یا پاکستان کا موقف رہا ہے اس کے ساتھ وہ ریزیمبل کرتے ہوئے نظر آئے ہیں؟ سو میں یہ پوچھنا چاہ رہا ہوں, یہ خواجہ آصف صاحب کا ذاتی اور جذباتی نوعیت کا بیان ہے یا ایک سوچا سمجھا نپت اللہ اسٹیٹمنٹ ہے؟
میری خیال میں اسد, یہ ایک سوچا سمجھا اسٹیٹمنٹ ہے, ظاہری بات ہے اس کا ذاتی بیان نہیں ہے, یہ بڑا کیٹیگوریک پہلی دفعہ میں نے دیکھا ہے 4 سال میں وزارت خارجہ کی طرف سے یا سویلین گورنمنٹ کی طرف سے ایسا بڑا اسٹیٹمنٹ سامنے آیا ہے باقاعدہ طور پر. اور پھر آپ کل سپیچ دیکھ لیں چیف آف آرمی اسٹاف کی, یہ میں انڈورس کرتا ہوں ان دونوں اسٹیٹمنٹس کو, कि एक बात तय है, पाकिस्तान पर कितना प्रेशर है, अब ये वक्त आ गया है कि पाकिस्तान को अपना हाउस ऑर्डर में रखना है इंटरनेशनली, अदरवाइज हम बिल्कुल आइसोलेशन की तरफ जा रहे हैं।
जाहिर हमारे साथ रहिएगा, मुझे मालूम है आपको भी स्टूडियो जाना है, चंद सेकंड के ब्रेक लेके जरा पाकिस्तान की पॉलिटिक्स, आप उन केसेस को भी फॉलो कर रही हैं और उस पर रिपोर्ट्स भी दे रही हैं, मैंने एक सवाल और कुछ अपडेट आपसे उन केसेस पे भी लेनी है, एक ब्रेक लेते हैं सामिन और ब्रेक के बाद वापस आएंगे। जाहिद गिचकोरी हमारे साथ हैं, फवाद चौधरी पाकिस्तान तहरीक इंसाफ के रहनुमा और सिद्दीकुल फारूक मुस्लिम लीग नवाज से, वो भी हमारे साथ होंगे एक ब्रेक के बाद।
पाकिस्तान कहते हैं कि खबरें तो भाई लोकल होती हैं, लेकिन जब हमारे और दुनिया भर के मसाइल एक से लगने लगे तो आंखें खुली रखनी चाहिए।
पाकिस्तान और भारत के
क्या पता कौन सी खबर आपके काम आ जाए।
Great ideas.
25-year-old, 22-year-olds who are building billion-dollar companies.
Our dream is to bring new technologies.
View 360. सिर्फ आज न्यूज पर।
वॉइस ऑफ अमेरिका से प्रोग्राम जहां रंग में आपका खैर मकदम, मैं हूं असद हसन और प्रोड्यूसर है हमारे साथ असवर इमाम। बात हम करेंगे अब जरा पाकिस्तान की सियासत की, दो फ्रंट्स हैं, पाकिस्तान मुस्लिम लीग नवाज और पाकिस्तान तहरीक इंसाफ, दो बड़ी सियासी जमातें और दोनों के ऊपर दबाव हैं, दोनों की क्यादत के ऊपर। खासतौर पर मुस्लिम लीग नवाज की अगर हम बात करें तो नैब ने नए रेफरेंसेज जो हैं वो जो हैं उसके ऊपर कहना चाहिए कि उनको टेकअप कर लिया है, और उसके साथ साथ जो है पाकिस्तान तहरीक इंसाफ उसके ऊपर दबाव ये है कि जो गैर मुल्की फंडिंग केस है, चार गैर मुल्की फंडिंग केस है, उसके लिए आखिरी मोहलत दी गई है पाकिस्तान तहरीक इंसाफ को, और बहुत सारे मुबसरीन ये समझते हैं कि पार्टी के लिए इसमें बड़े खतरात हो सकते हैं। और जो नए रेफरेंसेज की बात करें वो चार रेफरेंसेज हैं, तीन शरीफ खानदान के खिलाफ हैं और एक मौजूदा वजीर खजाना इसहाक डार के खिलाफ। जब हम पाकिस्तान की मीडिया को इस पर बात करते हुए सुने तो इसमें बड़े खतरात देखे जा रहे हैं नवाज शरीफ एंड फैमिली के लिए भी और वजीर खजाना के लिए भी, खासतौर पर ऑलरेडी पैनामा लीक्स में नाइली के फैसले के बाद दबाव बज़ाहिर बढ़ता हुआ नजर आता है। जाहिद गिशोरी साहब, आप हमें बताइएगा ये जो रेफरेंसेस हैं नैब के पास, इसके ऊपर कितना उनका होमवर्क है, इसके कॉन्सिक्वेंसेस क्या हैं और इसके लिए क्या सवाल जवाब हो रहे हैं?
देखिए असद, आज नैब ने बाकायदा तौर पर इसकी अप्रूवल दी है कि वो कल रेफरेंसेस फाइल करने जा रहे हैं, लेकिन अभी मैं आपको कुछ अंदर की बातें बताता हूं कि ये काफी तेजी से काम किया गया है और नैब ने तकरीबन 99% जो जीआईटी की रिपोर्ट है उसकी बुनियाद पे रेफरेंस फाइल करने का फैसला किया है, क्योंकि कल आखिरी दिन था और सुप्रीम कोर्ट का ऑर्डर यही था। तो अब उस पर काफी बातें हो रही हैं कि आया कि जब ये कल रेफरेंसेस फाइल किए जाएंगे उसमें कुछ बज़ाहिर टेक्निकल कुछ मिस्टेक्स या फॉल्ट नजर आते हैं, क्योंकि शायद इन्वेस्टिगेशन ऑफिसर्स को इतना टाइम नहीं मिला है फेयर इन्वेस्टिगेशन का, एक्शनेबल जो सबूत हैं उनको इकट्ठा करना फिर कंपाइल करना। लेकिन बहरहाल कल वो रेफरेंस फाइल करने जा रहे हैं और यहीं फिर आगे देखना ये है कि उन अदालतों को 6 महीने के अंदर फैसला करना है।
सही।
फिर आया के जो मुल्जिम हैं शरीफ फैमिली और साकदार और दूसरे लोग वो अदालतों के सामने पेश होंगे, कोऑपरेट कर रहे होंगे क्या, ये एक बड़ा चैलेंज है।
सही।
और चैलेंज इस सेंस में है इसकी पॉलिटिकली पाकिस्तान में इसको बड़ा गौर से देखा जा रहा है, क्योंकि अगर 6 महीने में अदालतों को फैसले देने हैं तो उस वक्त ये इलेक्शन करीब होगा, अगर कैजुअल पाकिस्तान में 2018 का इलेक्शन होता है तो मार्च तक ये फैसले आने हैं, और अगर वहां पर कन्विक्शन हो जाती है अदालतों की तरफ से
तो फिर तो वो कैंपेन भी नहीं चला सकेंगे, बड़े इश्यूज होंगे। तो शायद जरा तहरीक इंसाफ के लिए क्या चैलेंजेस हैं और बुनियादी तौर पर हमें थोड़ा ये बताएं कि जो फॉरेन फंडिंग केस बनाया जा रहा है बताया जा रहा है वो क्या ग्रे एरियाज हैं कि तहरीक इंसाफ अपनी वजाहत नहीं दे पा रही है?
इस पे मैंने काम किया है असद और ये मेरे लिए एक दिलचस्प टॉपिक है। आप देखिए, एक सियासी जमात पीटीआई नहीं है, पाकिस्तान की 4 सियासी जमातों ने ऐसी एक्टिविटीज अमेरिका में की हैं जो मैंने देखा है डिपार्टमेंट ऑफ जस्टिस के डॉक्यूमेंट की शक्ल में। वो ये हैं कि पाकिस्तान तहरीक इंसाफ यहाँ पर फंड लाती रही है जो या तो पाकिस्तानी ओरिजिन के पाकिस्तानी शहरी हैं और अमेरिकन सिटीजनशिप भी उन्होंने ली हुई है, ज्यादातर वो लोग हैं। 3.5 मिलियन डॉलर की ये रकम है जो उन्होंने 2010 से 2017 तक हासिल की है आखिरी, और इसके अलावा पाकिस्तान आज पाकिस्तान मुस्लिम लीग भी वहां से फंड जनरेट करती रही है जो जनरल मुशर्रफ की पार्टी है। इसके अलावा पाकिस्तान पीपल्स पार्टी ने भी इस तरह की एक फर्म वहां पर हायर की थी वहां लॉबिंग के लिए अपनी पार्टी को वहां पर पॉपुलर बनाने के लिए, और साथ मुतहिदा कौमी मूवमेंट की भी दो फर्म हैं जिस तरह पीटीआई की हैं, लेकिन उसका सबूत मेरे पास नहीं है कि उन्होंने फंड रेज किया है या नहीं किया है,
ठीक है।
लेकिन एक बात
नहीं, अच्छा क्या पाकिस्तान के कवानीन में ओवरसीज पाकिस्तान
उसमें फॉरन फंडिंग का जो कानून है वो थोड़ा सा वेक है, और यही एक वजह है कि पीटीआई को इससे शायद कुछ फायदा हासिल हो और वो इससे बच निकले, क्योंकि उसके कानून साफ जाहिर है। दो मुख्तलिफ केसेस हैं नोयत के, एक तो
लेकिन देखे ना जायद, अगर अगर कोई ये साबित करता है जैसे अपोजिशन पार्टियों का इल्ज़ाम है कि जो बैरून ममालिक से फंडिंग हुई है उसमें नान पाकिस्तानी इकाइयों ने भी फंड्स दिए हैं, सो भले वो एक डॉलर हो या दस डॉलर हो, किसी एक शहरी ने ज़ाती कैपेसिटी में दिए हों, सो उसके ऊपर तो सवालात बड़े संजीदा पैदा हो जाएंगे।
नहीं, बिल्कुल संजीदा पैदा हो जाएंगे। देखिए असद, इस तरह की कुछ केसेस डॉक्यूमेंट्री प्रूफ है जो मेरी नज़र से गुजरा है, वेरी रेयर है। यही मैं कह रहा हूँ कि कानून क्योंकि वेक है, पॉलिटिकल पार्टी ऑर्डर 2002 पाकिस्तान का, उस पर अब वफाकी हुकूमत का ये काम होता है। अगर वो समझती है कि किसी सियासी जमात को फॉरन फंडिंग मिल रही है, वो ECP के थ्रू फिर सुप्रीम कोर्ट ऑफ पाकिस्तान जाते हैं, वहां पर वो फंड भी वापस हो जाती है और वो सियासी जमात उस पर पाबंदी भी लगाई जाती है। तो ये बड़ा क्वेश्चन अभी मार्क है, क्योंकि इस कानून बिल्कुल क्लियर नहीं है, और मेरा नहीं ख्याल जिस वक्त इस पाकिस्तान पीपल पाकिस्तान तहरीक इंसाफ का जो कद कॉट है कि इस पर कोई पाबंदी लगे। फंड तो रिवर्स हो सकते हैं, लेकिन ये पेचीदा केस जरूर है।
मेरी तो तहरीक इंसाफ के बाद और कुछ एक्सपर्ट से बात हो रही थी, वो ये समझते हैं कि इसमें पार्टी बैन हो सकती है, फिर नए नाम के साथ वो ऑपरेट करेंगे।
बिल्कुल हो सकती है कानून, मैं फिर उसी तरफ आ रहा हूँ, पार्टी हो सकती है, लेकिन जो पाकिस्तान में हालात हैं, जो मैं चीजें देख रहा हूँ, मेरी मुशाहदा ये है कि पार्टी बैन नहीं होगी। दूसरा इम्पोर्टेंट केस पाकिस्तान तहरीक इंसाफ के, आपको पता है, डिस्क्वालिफिकेशन का है और मिस डिक्लेरेशन का है, वो मुझे इससे ज्यादा संजीदा केस नजर आता है। लेकिन ये टेस्ट केस भी है, देखिए ये मुख्तलिफ बेंच है पाकिस्तान की टॉप कोर्ट का, और ये दूसरा बेंच जो बैठा था नवाज शरीफ की पैनामा केस में वो मुख्तलिफ था, तो ये एक सोच और टेस्ट केस है पाकिस्तान की टॉप कोर्ट के लिए कि आया को वो इन दोनों केसेस को कैसे देखती है। ये बड़ा पॉलिटिकली पाकिस्तान की सियासत पर इसका बड़ा असर होगा, और मेरी नजर में सितंबर ये महीना और आने वाले 15-20 दिन अक्टूबर के बड़े अहम है जो पाकिस्तान की सियासत को नया रुख दे सकते हैं।
सो अगेन मैं फिर आना चाहूंगा शरीफ फैमिली और नैब रेफरेंसेस के खिलाफ। एक तो नैब के ऊपर बजाते खुद अवामी सतह पर भी तनकीद हुई है, और जो सुप्रीम कोर्ट के जजेस हैं उन्होंने भी नाम लेके थोड़ा सख्त रिमार्क्स इसके ऊपर दिए हैं, उसकी कारकर्दगी के ऊपर। सो इन केसेस को वो किस संजीदगी से लेगा, कितनी ट्रांसपेरेंसी होगी, और उसके ऊपर जो पॉलिटिसाइज्ड होने का एक लेबल है वो उसको कैसे उतार पाएगा?
देखिए असद, मैं क्योंकि इस केस को 1.5 साल से कवर कर रहा हूँ, और बहुत जो करीब के लोग हैं डायरेक्टली शरीफ फैमिली के या दूसरी पार्टी के, उनके साथ मेरा डेली बेसिस पे कम्युनिकेशन होता है, मुझे उनकी टच फीलिंग मिलती हैं कि ये क्या सोच रहे हैं। मुझे ये लगता है कि इन केस को वो कॉन्टेस्ट तो करने जा रहे हैं, ये बात तय है, लेकिन जो नवाज शरीफ के बेटे हैं वो शायद पाकिस्तान अब वापस आके डायरेक्ट इन केसेस को कॉन्टेस्ट ना करें, और वो जितने उनके पास प्लेटफॉर्म है उनको यूटिलाइज करें। इम्पोर्टेंट बात मरियम नवाज शरीफ के हवाले से है, वो ऐसा एक पॉइंट है, सारी नजरें उस पर हैं, क्योंकि एक बात तय है, नवाज शरीफ तो अगले इलेक्शन में नहीं आ सकते। उसकी बेटी का जो सियासी करियर है उसका डायरेक्ट जुड़ा है इस नैब के केस में, अगर वो कन्विक्ट हो जाती हैं तो एक जो फ्यूचर देखा जा सकता था नवाज शरीफ की फैमिली में कि मरियम नवाज शरीफ एक बड़ा स्टेचर लेके सियासी वो सामने आएंगी, वो इलेक्शन कॉन्टेस्ट नहीं कर सकेंगे। ये बात, ये एक बड़ा चैलेंज है। और दूसरा, उनके बेटे क्योंकि पॉलिटिक्स में है नहीं, अगर वो कन्विक्ट हो जाते हैं, उनमें एक बेटा उनका बरतानवी शहरी है, दूसरा बेटा मुल्क से बाहर रहता है, दोनों अदरवाइज दोनों बाहर रहते हैं, उन पर कितना असर पड़ेगा? ये पॉलिटिकली तो कोई उस पर असर नहीं होने वाला, लेकिन दूसरा इसहाक डार की जो फेट है वो भी काफी हैंग कर रही है। वो पाकिस्तान के फाइनेंस मिनिस्टर हैं, उन पर भी ये रेफरेंस होगा, तो बहुत सारे लोग जुड़े हैं।
और डार साहब भी आजकल बड़े बैक बेंचेस पे हैं, क्योंकि उनका तो बड़ा एक मुतहर्रिक किरदार रहा है हुकूमत के अंदर, बाज लोग उन्हें डिफेक्टो प्राइम मिनिस्टर भी कहते थे। सो आजकल वो बैक बेंचेस पे हैं, उसकी क्या वजह नजर आ रही है?
देखिए, उन पर बहुत प्रेशर है इसी चीज का है कि वो एक तो हुदैबिया पेपर मिल का केस जो मनी लॉन्ड्रिंग का था, वो स्ट्रॉन्ग केस था, सुप्रीम कोर्ट हमेशा प्रेशर उस पर रखती रही है कि नैब को उस अपील में जाना चाहिए, और वही लिंक करता है ये केस, वो बैकफुट पे हैं। और दूसरा फिर ये जाती केस दूसरा अभी नैब में आया है, तो बज़ाहिर बहुत सारी ऐसी चीजें हैं, इसलिए वो पीछे हट गए और जानबूझकर उनको हटाया गया। लेकिन असद, एक बात नई है जो मैं आपके लिसनर को बताना चाहता हूँ कि विद इन शरीफ फैमिली बहुत ऐसे बड़े चैलेंजेस सामने आ रहे हैं कि आया के पीएमएलएन का अब नया सदर कौन बनेगा, आया के मैडम कुलसुम नवाज अगर रिकवर हो जाती है, उनकी रिकवरी होती है, वो मुल्क की नायब वजीर आजम होंगी, क्या वो इस पार्टी की सदारत संभालेंगी? ये बड़ा एक सवालिया निशान है।
बिल्कुल, इसके ऊपर काफी इसके ऊपर एनालिसिस भी हो रहे हैं, एंटीसिपेट किया जा रहा है। जाहिद हमारे साथ रहिएगा, हमें फवाद चौधरी साहब ने ज्वाइन किया है लंदन से, इस वक्त हमारे साथ हैं, पाकिस्तान तहरीक इंसाफ के रहनुमा हैं। सिद्दीकुल फारूक साहब नवाज लीग से हमारे साथ होना थे, लेकिन अभी उनका फोन कमिटमेंट के बाद अटेंड नहीं हो रहा। फवाद चौधरी साहब, बहुत शुक्रिया आपका, वहाँ पे मसरूफ भी हैं। हम जानना चाह रहे हैं कि ये जो इलेक्शन कमीशन के अंदर फॉरन फंडिंग केस है, पाकिस्तान तहरीक इंसाफ की क्या पोजिशन है, और अभी तक, क्योंकि उसके क्लेम तो ये है कि हर चीज डॉक्यूमेंटेड है, अभी तक वो क्यों अपना आप जो है या इलेक्शन कमीशन को मुतमिन नहीं कर पाई है?
जी, क्योंकि इलेक्शन कमीशन में हमने अभी तक अपना डिफेंस ही नहीं दिया है, और हमारे डिफेंस ना देने की वजह ये है कि यही केस जो है ये सुप्रीम कोर्ट में चल रहा है, और हमने सुप्रीम कोर्ट से ये दरख्वास्त की है कि आप हमें फैसला करें कि या ये मुकदमा इलेक्शन कमीशन में चलना चाहिए या सुप्रीम कोर्ट में चलना चाहिए। और अगर सुप्रीम कोर्ट में ये केस चल रहा है, जहां पर हमने 40,000 डॉलर्स की जो पूरा रिकॉर्ड है वो पेश किया है, तो फिर वही केस इलेक्शन कमीशन में नहीं चल सकता। तो ये एक
सुप्रीम कोर्ट में आपने सबमिट किया है, तो उन 40,000 डॉलर में ओवरसीज पाकिस्तानी के अलावा कुछ ऐसे एलिमेंट या ऐसी इकाइयां भी हैं जिनका ताल्लुक या बुनियादी ताल्लुक पाकिस्तान से नहीं है?
देखिए, पहली बात तो यह है कि ये जो मामला है पीएमएलएन में, के दो बुनियादी एतराज हैं। एक एतराज उनका ये है कि जो पाकिस्तानी अमेरिकन है वो पाकिस्तान में सियासी जमात को फंड नहीं कर सकते, और पीएमएलएन शायद उनको लेसर पाकिस्तानी समझती है।
सही।
हमारा बुनियादी नुकता नजर ये है कि जो अमरीकन पाकिस्तानी है वो उतने ही पाकिस्तानी है जितने पाकिस्तान में रहने वाले पाकिस्तानी है, और जहाँ उनका वोट रजिस्टर्ड है और वोट का हक वो इस्तेमाल कर सकते हैं, तो ये कहना कि वो पार्टी को फंड नहीं कर सकते, ये करीने का आयात नहीं है, और हम इस आर्गुमेंट को तस्लीम नहीं करते हैं। दूसरा मामला ये है कि इसमें आपको मालूम है कि अमेरिका में एक आप डायरेक्ट फंडिंग नहीं कर सकते हैं, आपको कंपनी बनाना पड़ती है, और वो कंपनी एज एन एजेंट काम करती है। सो $3 मिलियन जो जमा किए गए उसके लिए एक कंपनी वहां पर बनाई गई। अब उनका इस्तेदलाल ये है कि ये कंपनी फॉरेन कंपनी के तौर के ऊपर उसको समझा
जाए, जबकि
हम समझते हैं कि इस कंपनी को फॉरेन कंपनी नहीं बल्कि एजेंट समझना चाहिए।
ठीक, लेकिन ऐसे ये अभी जाहिद भी थे, वो बता रहे थे काफी वेग हैं, चूंकि जो इस रेफरेंस में जो पाकिस्तान के कवानीन हैं, आप कानूनदान भी हैं, तो गैर जानबदारी से कानूनदान की हैसियत से बताइए, अगर यही केस बिलफर्ज अगर मुस्लिम लीग नवाज का होता, सो आर्ग्यूमेंट क्या होते?
जो इस वक्त कानून है वो वेग नहीं है, उसकी जो मिस उसमें सिर्फ इम्प्लीमेंटेशन की, जैसे पाकिस्तान में रवाज है बाकी मामलात में इम्प्लीमेंटेशन नहीं होती, यहाँ पे भी इम्प्लीमेंटेशन नहीं होती। और आप अप्रिशिएट करेंगे कि पीटीआई तो वाहिद पार्टी है जो फंडिंग करती है, और हम ये इस पर मानते हैं, बाकी पार्टीज की फंडिंग का तो कोई हिसाब किताब ही नहीं है, पता ही नहीं है कहाँ से। मिसाल के तौर के ऊपर अगर आप पीएमएलएन का देखें, तो पिछले जनरल इलेक्शंस में उन्होंने तकरीबन 3.5 अरब रुपया अपनी इलेक्शन कैंपेन पर खर्च किया, लेकिन अगर आप उनके हिसाब किताब देखें तो उनके पास पूरे पाकिस्तान में अपना दफ्तर भी नहीं है और जो कुल उनके इस वक्त फंड है वो 50 लाख रुपया उनके अकाउंट।
अब आखिरी दो हफ्तों की मोहलत में पाकिस्तान तहरीक इंसाफ के पास बताने को क्या कुछ है, क्या इसी मौकफ के साथ जाएगी? और
देखिए, हम तो बड़े वाजे हैं, हम समझते हैं कि अमरीकी पाकिस्तानी पाकिस्तानी और वो पॉलिटिकल पार्टी को फंड कर सकते हैं। दूसरा ये है कि एक भी गैर मुल्की जो है वो पाकिस्तान,
और सारा रिकॉर्ड आप समझते हैं आपके पास है। मुझे क्विकली इसको रैप अप करना है, आप जरा क्विक एक अपना कमेंट्स दे दीजिएगा। नैब रेफरेंसेस, आप बाहसियत अपोजिशन पार्टी नैब से कितनी ट्रांसपेरेंसी एक्सपेक्ट करते हैं, क्योंकि यहाँ पे इन केसेस में खासतौर पर सुप्रीम कोर्ट के जज जो हैं वो भी सुपरवाइज कर रहे हैं।
नैब से तो कोई उम्मीद ही नहीं है, सो सारी उम्मीद ही सुप्रीम कोर्ट के सुपरवाइजरी जज से है, और जीआईटी भी इसीलिए खड़ी हो गई थी कि सुप्रीम कोर्ट उसके पीछे खड़ी थी। और ये जो जज साहब हैं इनका भी ऊपर भी नवाज शरीफ साहब की जो कैंपेन है, जब से वो वजीर आजम हाउस से निकले हैं उनकी सिर्फ एक ही कैंपेन है कि सुप्रीम कोर्ट इससे हट जाए ताकि बाकी जो मामलात हैं वो उनको आराम से हैंडल कर सके, जिस तरह जरदारी साहब ने हैंडल कर लिया। तो इनको डर ही सिर्फ सुप्रीम कोर्ट की सुपरविजन का है और उसको हम पूरी गार्ड करेंगे और हम कतई तौर पर ये नहीं होने देंगे कि मामला सिर्फ नैब के ऊपर।
बेहद शुक्रिया फवाद चौधरी साहब, आपने भी ज्वाइन किया, रानवा तहरीक इंसाफ जायद किशकोरी आप भी हमारे साथ थे, सीनियर साफी आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। और सामिन क्विकली हमारे पास आखिरी चंद मिनट, बात हम करेंगे मुंबई धमाके और 1993 में होने वाले ये सिलसिलावार धमाके थे, 257 अफराद उनमें हलाक और 713 जख्मी हुए और 27 करोड़ रुपए की अमलाक को नुकसान पहुंचा था। 20 बरस के बाद इसका फैसला हुआ है, 2 मुलजमान को फांसी की सजा और 2 को उम्र कैद की सजा दी गई है। फरहाना शाह हमारे साथ हैं, सीनियर लॉयर हैं मुंबई से, उनसे जरा क्विक इसका बैकग्राउंड लेते हैं। फरहाना बहुत शुक्रिया, इसका थोड़ा पस मंजर बताइएगा और फिर ये कि इस फैसले पे इतनी ताखीर क्यों हुई, कौन से बुनियादी मरकजी किरदार थे जिनके जिम्मे लगाया गया कि वो उसकी मनसूबाबंदी का हिस्सा थे।
उसके बाद हम ये बनना चाहेंगे कि जहाँ तक मामला का सवाल है केस का, तो ये इतने सालों बाद जो जजमेंट आया है, आपको अगर याद होगा तो पहले भी हम लोगों का जजमेंट आ चुका है 2006 में, जब उस वक्त 100 एक्यूज कन्विक्ट हुए थे और 23 लोगों को बाइज्जत बरी किया था। उसके बाद जो बाद में लोग पकड़े गए थे उनका केस चला और अभी 7 अक्यूज जो थे कोर्ट के सामने थे उसमें से एक को बाइज्जत बरी किए हैं और बाकी 6 कन्विक्ट हुए। 6 में से 1 मुस्तफा डोसा जो है उनका इंतकाल हो गया जजमेंट के बाद, मतलब जब उनको गिल्टी करार कर दिया गया तो 28 जून को उनकी डेथ हो गई और 5 लोग बचे थे, उसमें से 2 लोगों को आज फांसी की सजा हुई है और बाकी 2 को लाइफ, 1 को 10 इयर्स का इम्प्रिजनमेंट मिला है और बाकी 2 को लाइफ का इम्प्रिजनमेंट मिला है।
तो अब इसमें अमूमी रद्देमल क्या आ रहा है, अमूमी रद्देमल क्या आ रहा है, क्योंकि इसमें दाऊद इब्राहिम जैसे करेक्टर का भी नाम था और इनिशियल इन्वेस्टिगेशन से
फंडिंग एक्यूज करके बताया गया है 293 के ब्लास्ट के डायरेक्ट रोल जिनका बताया जाता है कि वो सारे कॉन्स्पिरेटर्स थे और उनकी वजह से ये 12 मार्च के धमाके हुए थे।
सो अब जो विक्टिम फैमिली है वो समझती है कि उनके साथ इंसाफ हो गया है, जस्टिस हुआ है?
देखिए, विक्टिम्स के साथ तो आज, मतलब जो फैसला उन्होंने सुनाया है पहले ऐसा कभी हुआ नहीं, इस बार जो अभी आज जो फैसला आया है उसमें जज साहब ने विक्टिम्स के लिए भी कॉम्पनसेशन के बारे में जिक्र किया है और उन्होंने कहा है कि जो भी अगर फाइन अमाउंट में से उनको देते हैं तो फाइन अमाउंट तो बहुत कम है, मेयर अमाउंट है, लेकिन स्टेट डिस्ट्रिक्ट लीगल अथॉरिटी को उन्होंने डायरेक्शन दिया है कि वो सीबीआई वाले भी उनको लिस्ट दें कि कितने लोग हैं क्या है और फिर उनको मुनासिब जो भी है उनको कॉम्पनसेशन दिया जाए। तो ये बहुत ही एक अहमियत वाली बात है कि उन्होंने कंसिडर किया कि विक्टिम्स को भी
कॉम्पनसेशन। बेहद शुक्रिया फरहाना शाह, सीनियर लॉयर, आप मुंबई से हमारे साथ थी, आपका बेहद शुक्रिया। और सामिन आज का प्रोग्राम जहां रंग अपने इख्तिताम को पहुंचता है, प्रोड्यूसर थे हमारे साथ असफर इमाम, असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।